कार्यक्रम मसिंहको कथा कुरेर आफ्नो रेडियोमा पर्खिरहनु भएका मेरा मित्र, तपाईँलाई म हार्दिक स्वागत भन्न चाहन्छु। म हो तपाईँकै मित्र पौलस, र अबको 15 मिनट जति तपाईँले मसँग मसिंहको कथा सुन्नुहुनेछ। आज यसुले हाम्रो संसारको भविष्यको बारेमा खुला बाणी बोल्नुहुन्छ, जो एकदमै डर लाग्दो छ तर आशापूर्ण पनि छ, उत्साहजनक पनि छ। किनकि उहाँले केवल चेतावनीको कुरा मात्रै गर्नुभएको छैन, तर त्यो महासङ्कटबाट उम्कन चाहनेहरूको निम्ति एउटा सुनौलो मार्गको पनि कुरा गर्नुहुँदछ। यसको बारेमा हामी आज हेर्नेछौँ र यो कथा सुन्नेछौँ। तपाईँले बाइबलका यी घटनाहरूलाई आफै व्यक्तिगत रूपमा पनि अध्ययन गर्न सक्नुहुनेछ। यदि तपाईँसँग धर्मशास्त्र बाइबल छ भने त्यसलाई तपाईँले नयाँ करारका 4 सुसमाचारहरूको पुस्तकबाट पढ्न सुरु गर्नुभयो भने यीशुका सम्पूर्ण जीवनका घटनाहरू त्यहाँ उल्लेख गरिएको छ, र कार्यक्रम मसीहको कथा ती घटनाहरूको एउटा क्रमबद्ध सुन्दर माला जस्तो मात्रै हो। श्रोतावृन्द, यो कार्यक्रम सुनेपछि तपाईँको मनमा विभिन्न जिज्ञासाहरू प्रतिक्रियाहरू उत्पन्न हुनेछन्, र तिनीहरूलाई हाम्रो 5 लेखी पठाउनुहोला भने हामी हार्दिक अनुरोध गर्दछौँ, र हाम्रो कार्यक्रमको ठेगाना यस कार्यक्रमको अन्त्यतिर तपाईँलाई बताउनेछौँ। तर अहिले भने आउनुहोस्, अब तपाईँ र म सँगै सुनौ कार्यक्रम मसीहको कथाको 43 भाग। हामीले गएको भागमा यीशुले सदुकीहरूसँग गर्नुभएको कुराकानीको बारेमा सुन्यौं। यीशुले अब आफ्नो ध्यान शास्त्रीहरूतिर लानुहुन्छ, जसले मूसाको व्यवस्थालाई राम्रोसँग अध्ययन गरेका थिए। भाग 43।
ख्रीष्ट दाउदका पुत्र हुन् भने तिनीहरू कसरी भन्दछन्? किनकि भजनको पुस्तकमा दाउद आफै भन्छन्, परमप्रभुले मेरा प्रभुलाई भन्नुभयो, तिमी मेरो दाहिने हातपट्टि बस, जबसम्म म तिम्रा शत्रुहरूलाई तिम्रा खुट्टाको पाउदान तुल्याउँदिन। यसरी दाउदले उनलाई प्रभु भन्दछन् भने फेरि उनी कसरी दाउदका पुत्र भए?
यो प्रश्नको लागि शास्त्रीहरूसँग उत्तर थिएन। मन्दिरका सबै मानिसहरूले येशूको कुरा सुन्दै गर्दा येशूले आफ्ना चेलाहरूलाई भन्नुभयो,
शास्त्रीहरूदेखि होसियार रहो, जो लामो पोसाक पहिरिएर यताउति हिँड्छन् र बजारमा अभिवादन खोज्छन् र सभाघरमा प्रमुख आसन र भोजमा आदरको स्थान रुचाउँछन्। तिनीहरूले विधवाहरूका घर हडप्छन् र लामो देखावटी प्रार्थना गर्छन्, यिनीहरूलाई नै बढी दण्ड पाउनेछन्।
केही समयपछि येशूले मन्दिरको चोकमा भइरहेको कुरालाई ख्याल गर्नुभयो। धनी मानिसहरूले आफ्नो भेटी दानपत्रमा हालिरहेको देख्नुभयो। यही दानपत्रमा एउटी गरिब विधवाले पनि 2 चढाएकी येशूले देख्नुभयो।
साँच्चै म तिमीहरूलाई भन्दछु, यस विधवाले अरू सबैले भन्दा बढी चढाएकी छ, किनकि यिनीहरू सबैले आफ्नो प्रशस्तताबाट भेटी चढाएका छन्, तर यसले चाहिँ आफ्नो दरिद्रताबाट आफ्नो सारा जीविका नै दिए।
येशूका वरिपरि केही मानिसहरूले मन्दिर बनाउन प्रयोग भएका कुँदिएका ढुङ्गाहरू र स्मृति स्वरूप मानिसहरूले चढाएका ढुङ्गाहरूले बनेको सुन्दरताको विषयमा कुरा गर्दै थिए।
तिमीहरूले जे देखिरहेका छौ ती जम्मै भत्किनेछन्। यस्तो समय आउनेछ जब एउटा ढुङ्गामाथि अर्को ढुङ्गा रहने छैन, र यो मन्दिर ढुङ्गाहरूको थुप्रो हुनेछ।
यो सुनेर मानिसहरूले येशूसँग प्रश्न सोधे, गुरुज्यू यी सब कहिले हुनेछन्? अर्कोले सोधे, प्रभु यो कुरा हुन लाग्दा के चिन्ह हुनेछ?
होसियार रहो, तिमीहरूलाई कसैले नबहकाओस्, मेरो नाउँमा धेरैजना म उही नै हुँ वा बेला नजिक आएको छ भनेर भन्नेछन्, तिनीहरूका पछि नलाग। तिमीहरूले जब युद्धहरू र खैला बैलाका कुराहरू सुन्नेछौ तब भयभीत नहौ, किनभने पहिले यी घटनाहरू हुनै पर्छ तर अन्त्य चाहिँ तुरन्त हुने छैन। राष्ट्रहरूका विरुद्धमा र राज्यहरूको विरुद्धमा उठ्नेछन्, भयङ्कर भूकम्पहरू हुनेछन्, विभिन्न ठाउँहरूमा अनिकाल र महामारी हुनेछन्, भयङ्कर आतंक हुनेछन् अनि आकाशबाट ठूला ठूला चिन्हहरू हुनेछन्। तर यी सबै कुराहरू हुन अघि मानिसहरूले तिमीहरूलाई पक्रनेछन् र सताउनेछन् र तिमीहरूलाई सभाघरहरूमा सुम्पिदिनेछन् र झ्यालखानामा हालिदिनेछन्। तिमीहरूलाई मेरो नाउँको खातिर राजाहरू र हाकिमहरूको सामुनि पुर्याउनेछन्। तर तिमीहरूको लागि यो एउटा गवाही दिने अवसर हुनेछ, यसकारण आफ्नो बचाउको निम्ति के भन्ने हो सो अघिबाटै सोच्दै छैनौ भनी आफ्नो मनमा पक्का गर, किनभने म तिमीहरूलाई यस्तो बोल्ने मुख र बुद्धि दिनेछु कि तिमीहरूका विरोधीहरूले प्रत्युत्तर दिन सक्ने छैनन् अनि खण्डन गर्न पनि सक्ने छैनन्। तर तिमीहरूका आमा बाबु, दाजुभाइ, नातेदार र तिम्रा मित्रहरूले पनि तिमीहरूलाई पक्राइदिनेछन् र तिमीहरू मध्ये कोही कोहीलाई तिनीहरूले मार्नेछन्। मेरो नाउँको खातिर तिमीहरूलाई सबै मानिसहरूले घृणा गर्नेछन्, तर तिमीहरूका शिरको एउटा केस पनि नष्ट हुने छैन। तिमीहरूको धैर्यद्वारा तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ।
प्रभुले भन्नुभयो कोही कोही मारिनेछन्, फेरि उहाँले भन्नुभयो उनीहरूका शिरको एउटा पनि केस नष्ट हुने छैन र तिमीहरूको धैर्यले तिमीहरूले आफ्नो प्राण प्राप्त गर्नेछौ। यी दुवै भनाइहरू कसरी सत्य हुन सक्छन्?
हेर कमल, येशूले हाल हामीले जिउने पृथ्वीको जीवनको कुरा गर्नुभएको होइन, उहाँले त परमेश्वरको राज्यको बारेमा कुरा गर्दै हुनुहुन्थ्यो। उहाँले स्पष्ट पार्नुभयो कि धर्मीहरू यो संसारमा मरेपछि प्रभुसँग बस्न जानेछन्। मानिसहरूले हाम्रो शरीर नाश गर्न सके तापनि हामी ख्रिस्टमा छौँ भने उनीहरूले हाम्रो जीवन लिन सक्दैनन्। येशूले अझै बोलिरहनुभयो, भावी सतावटको बारेमा अरू थप जानकारी दिनुभयो।
तर जब यरुसलेमलाई सेनाहरूले घेरेको देख्छौ तब त्यसको विनाश नजिकै आइपुगेको छ भन्ने जान। तब यहुदियामा हुनेहरू पहाडतिर भागुन्, सहरभित्र हुनेहरू बाहिर भागी जाउन् र बाहिर गाउँमा हुनेहरू सहरभित्र नपसुन्।
यरुसलेम ध्वस्त हुने बेलामा मानिसहरूले के गर्नुपर्छ भनेर यसुले बताउनु भएको जस्तै देखिन्छ। त्यो घटना इतिहासमा कहिले घट्यो तपाईँलाई थाहा छ?
यो घटना साँच्चै पहिलो शताब्दीमा नै भयो, ईस्वी सम्वत् 70 येशू ख्रीष्ट मर्नुभएको 36 वर्षपछि। प्यालेस्टाइनमा भएका रोमी सेनाका सेनापति भेस्पासियनले यरुसलेम शहरलाई लामो समयसम्म घेरा लगाए। त्यसपछि सेनापति भेस्पासियन रोमी सम्राट बने र उनका छोरा तितस रोमी सेनाको नयाँ सेनापति बने। तितसले नै येशूले अगमबानी गर्नुभए जस्तै गरी यरुसलेम कब्जा गरे र अन्त्यमा शहरलाई ध्वस्त पारे। यरुसलेमका विश्वासीहरूले येशूको चेतावनीलाई गम्भीर रूपमा लिए र भाग्न सफल भए। त्यसपछि प्रभुले अन्य जातिको युग आउने भविष्यको विपत्तिको बारेमा बताउनुहुन्छ, जुन युगमा मानिसहरू एउटा साँचो परमेश्वरको विश्वास गर्ने छैनन्।
पृथ्वीमा ठूलो संकष्ट आउनेछ र यस जातिमाथि क्रोध आइपर्नेछ। तिनीहरू तरबारले मारिनेछन् र राष्ट्रहरूमा कैदी बनाएर लगिनेछन्, अनि अन्य जातिहरूको समय पूरा नभएसम्म तिनीहरूले यरुसलेमलाई खुट्टामुनि कुल्चेर राख्नेछन्। सूर्य चन्द्र र ताराका चिन्ह देखा पर्नेछन् र समुद्रको गर्जन र छालहरूले पृथ्वीका राष्ट्रहरू संकष्टमा परि व्याकुल हुनेछन्। संसारमा हुन आउने घटनाहरूको आशंकाले मानिसहरू मूर्छा पर्नेछन्, किनकि आकाशका शक्तिहरू डगमगाउनेछन्। त्यसपछि मानिसको पुत्रलाई शक्ति र महामहिमासँग बादलमा आइरहेको तिनीहरूले देख्नेछन्। जब यी कुरा हुन थाल्छन् तब खडा हो र आफ्नो शिर माथि उठाओ, किनभने तिमीहरूको उद्धार नजिकै आइरहेको छ।
माथि उल्लेख भएका केही घटनाहरू त भइसके, अरू घटनाहरू पनि भविष्यमा एक दिन हुनेछ। येशू ख्रीष्टको दोस्रो आगमन जस्तै त्यसपछि येशूले तिनीहरूलाई एउटा दृष्टान्त भन्नुभयो। यो दृष्टान्त उहाँको मृत्यु र पुनरुत्थान पछि फेरि दोस्रो पटक संसारमा आउने विषयमा थियो।
अञ्जिरको रुख र सबै रुखहरूलाई हेर, तिनले पालुवा फेरेको देखेर तिमीहरू आफै थाहा पाउनेछौ कि ग्रीष्म ऋतु नजिकै छ। त्यस्तै गरी तिमीहरू पनि जब यी कुराहरू भइरहेका देख्छौ तब परमेश्वरको राज्य नजिकै छ भनी जान। साँच्चै म तिमीहरूलाई भन्दछु, यी सबै घटना पूरा नभएसम्म यो पुस्ता बिति जाने छैन। आकाश र पृथ्वी बिति जानेछन् तर मेरा वचन बित्ने छैनन्। तर तिमीहरू आफ्नो विषयमा होसियार रहौ, न तता भोगविलास मतवालीपन र जीवनको फिक्रीले तिमीहरूको मन दबिएला र तिमीहरूमाथि एक्कासी त्यो दिन पासो झैँ आइपर्ला, किनकि यसरी नै सारा पृथ्वीमा बास गर्ने सबैमाथि यो आइपर्नेछ। तर आइपर्ने यी सबै कुराहरूबाट उम्खन र मानिसको पुत्रको सामुन्ने खडा हुनलाई सबै समय प्रार्थना गर्दै जागर हो।
यस पृथ्वीमा बिताएको समयमा येशूले आफ्ना चेलाहरूलाई घरिघरि चेतावनी दिइरहनुभयो। उहाँले दोस्रो आगमनको लागि जागर रहनु भनेर चेतावनी दिइरहनुभयो। येशू फेरि आउँदै हुनुहुन्छ।
कुमार प्रधान र साथीहरूको स्वरमा सुन्नुभयो यो गीत। आरूको बोटमा फुल खेल्दछ बसन्त आयो भन्छ। आज संसारमा देश देश जाति जाति घर परिवार भित्र पनि भाइ भाइको लडाई र झगडा छ। भोकमरी छ, अनिकाल छ, भूकम्प छ, आँधी बेहरी छ र आकाशका पिण्डका शक्तिहरू पनि डगमगाइराखेका छन् अनि त्यसको असर हामी पृथ्वीमा बस्नेहरूले विभिन्न प्राकृतिक प्रकोपको रूपमा भोगिराखेका छौँ। विज्ञानले भविष्यवाणी गरेको भविष्यको विनाश र यस्तै घटनाहरूले यीशुले भन्नुभएको पृथ्वीको संसारको अन्त्यको कुरा पुरा हुँदैछन्। यीशु संसारमा पुनः आउनुहुने समय आएको छ। उहाँको दोस्रो आगमन फेरि हुने बेला भएको छ। के हामी यीशुको दोस्रो आगमनको निम्ति तयारी छौँ? त्यो चाहिँ एउटा गम्भीर प्रश्न हो। श्रोतावृन्द, हाम्रो कार्यक्रम सुनेर पक्कै पनि तपाईँ हामीलाई केही लेखौँ लेखौँ जस्तो लागेको छ भने हाम्रो ठेगाना यस्तो छ: कार्यक्रम मसीहको कथा, पोस्टबक्स नम्बर 320, पोखरा, कास्की, नेपाल। इमेलको ठेगाना meroistory@gmail.com। त्यो थियो meroistory@gmail.com। हामीलाई एसएमएस गर्ने ठेगाना हो। तपाईँ आफ्नो मोबाइलको एसएमएस बक्समा गई TLM लेखेर टाइप गर्नुहोस् अनि स्पेस दिएर आफ्नो सन्देश लेखेर 3638 एसएमएस पठाउनुहोस्। त्यो थियो आफ्नो मोबाइलको मेसेज बक्समा जानुहोस् अनि TLM लेखेर स्पेस दिनुहोस्। त्यसपछि आफ्नो सन्देश लेखी 3638 हामीलाई एसएमएस गर्नुहोस्। यो त थियो हाम्रो ठेगाना। श्रोता मित्र, कार्यक्रम मसीहको कथाको 43 भाग तपाईँले आनन्द मनाइरहनु हुँदा हाम्रो समयले हामीलाई बिदा गर्न लागेको छ। त्यसैले आउने हप्ता भने हामी तपाईँको अगाडि कार्यक्रम मसीहको कथाको 44 भाग लिएर पुनः उपस्थित हुनेछौँ। तबसम्म जाँदै गर्दाखेरि तपाईँलाई धन्यवाद भन्छौँ अहिलेसम्म सुन्नुभएको लागि र कार्यक्रम बनाउन प्राविधिमा सहायता गर्नुहुने मित्र खिमन श्रोती, त्यसै गरेर सुभाष प्रधान, ज्वेल भुजेल आगमन अधिकारी लगायत आज तपाईँको मित्र म पौलस पनि तपाईँको सामान्यबाट आउने हप्तासम्मको लागि बिदा माग्दछु। तबसम्म तपाईँका पलहरू शुभ रहन्। नमस्ते।